अगला बाप देखते हैं, फसल लैलतुल कद्र, लैलतुल कद्र की फजीलत और इसके मसाइल। लैलतुल कद्र में इबादत गुज़श्ता गुनाहों की मगफरत का बायस है। दलील, हजरत अबू हुरैरा से रिवायत है कि रसूलुल्लाह ने फरमाया, जिसने लैलतुल कद्र में ईमान के साथ सवाब की नीयत से क़याम किया, इसके गुज़श्ता गुनाह माफ़ कर दिए जाते हैं। इसे बुखारी और मुस्लिम ने रिवायत किया। लैलतुल कद्र की सआदत से महरूम रहने वाला बड़ा ही बदनसीब है। दलील, अनस बिन मालिक से रिवायत है कि रमज़ान आया तो रसूलुल्लाह ने फरमाया, ये जो महीना तुम पर आया है, इसमें एक रात ऐसी है जो कद्र व मंजिलत के एतबार से 1,000 महीनों से बेहतर है। जो शख्स इसकी सआदत हासिल करने से महरूम रहा, वो हर भलाई से महरूम रहा। नीज़ फरमाया, लैलतुल कद्र की सआदत से सिर्फ बदनसीब ही महरूम किया जाता है। लैलतुल कद्र रमज़ान के आखिरी अशरे की ताक रातों में तलाश करनी चाहिए। दलील, आयशा रजी अल्लाह अन्हा से रिवायत, रसूलुल्लाह ने फरमाया, रमज़ान के आखिरी अशरे यानी 10 दिन की ताक रातों में लैलतुल कद्र की तलाश करो। इसे बुखारी ने रिवायत किया। रमज़ान के आखिरी अशरे में बहुत ज़्यादा इबादत करनी चाहिए। रमज़ान के आखिरी अशरे में अपने अहलो याल को इबादत के लिए खसूसी तरगीब दिलाना मसनून है। दलील, हजरत आयशा फरमाती हैं, रमज़ान के आखिरी अशरे में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बाकी दिनों की निस्बत इबादत में ज़्यादा कोशिश फरमाते थे। इसे इब्ने माजा ने रिवायत किया। दूसरी दलील, आयशा रजी अल्लाह तआला अन्हा फरमाती हैं, जब रमज़ान के आखिरी 10 दिन शुरू होते तो रसूलुल्लाह इबादत के लिए कमर बस्ता हो जाते, रातों को जागते और अपने अहलो याल को भी जगाते। इसे बुखारी और मुस्लिम ने रिवायत किया। आखिरी अशरे की तमाम रातों में जागने की फुर्सत ना पाने वालों के लिए लैलतुल कद्र का भरपूर सवाब हासिल करने के लिए दो अहम अहादीस। पहली हदीस, हजरत अबू जर रजी अल्लाह अन्हो कहते हैं, रसूलुल्लाह ने फरमाया, जिसने रमज़ान में इमाम के वापस होने तक इमाम के साथ क़याम किया यानी नमाज तरावीह बा जमात अदा की, उसके लिए सारी रात क़याम का सवाब लिखा जाएगा। सुभान अल्लाह, फजर और इशा जमात से पढ़ ले। अगली रिवायत, उस्मान बिन अफ़ान कहते हैं, मैंने रसूलुल्लाह को फरमाते हुए सुना, जिसने इशा की नमाज अदा बा जमात अदा की, इसने गोया निस शब क़याम किया, और जिसने नमाज इशा बा जमात अदा करने के बाद सुबह की नमाज बा जमात अदा की, इसने गोया सारी रात का क़याम किया। इसे मुस्लिम ने रिवायत किया। आप देखिए कि ये वो नेकियां जो हर दिन हो सकती हैं ना, जमात की नमाज बंदे की आम इबादत को पूरी रात को इबादत बनाती है। इतकाफ का शौक रखने वाले लोग कितने ज्यादा होंगे, लेकिन आम दिनों में जमात के साथ ये दोनों नमाजें पढ़ने वाले लोग कितने हैं। अगर देखा जाए तो इस तरह तो हर रात को इंसान अपने लिए अजर ले सकता है, फजर और इशा जमात से पढ़ के। औरतें भी इख्तमाम कर सकती हैं, घर में पढ़ लें, दो खवातीन हैं तो मिलके पढ़ लीजिए, बच्चों को साथ मिला के पढ़ लें, नियत ही कर लें कि कोई मेरे साथ होता तो मैं जमात से पढ़ती, तो इंशाल्लाह अल्लाह की ज़ात से उम्मीद है कि वो इस पे भी अजर देगा। रमज़ानुल मुबारक में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कसरत से तिलावते कुरान और इन्फाक फी सबीलिल्लाह फरमाया करते थे। दलील, हजरत अब्दुल्ला बिन अब्बास रदी अल्लाहु अन्हुमा फरमाते हैं, रसूलुल्लाह लोगों के साथ भलाई करने में बहुत सखी थे यानी बहुत सखावत रखते थे, लेकिन रमज़ान में जब जिब्राइल आपसे मिलते तो आप और भी ज़्यादा सखी हो जाते। सखी का मीन जनरस। रमज़ान में हज़रत जिब्राइल हर रात को आपसे मिला करते और नबी अकरम रमज़ान गुजरने तक किने कुरान मजीद सुनाया करते। जब जिब्राइल आपसे मिलते तो आपकी सखावत तेज़ हवाओं से भी ज़्यादा बढ़ जाती। क्यों? उस नेमत के इजहार पे कि अल्लाह का फरिश्ता मेरे पास आता है, मैं उसको कुरान सुनाता हूँ। इस पे तो बहुत बात की है मुफस्सरीन ने। बास कहते हैं अल्लाह के नबी की सखावत आपका इल्म बांटने की थी कि जो कुरान आपको मिलता फिर आप लोगों के साथ शेयर करते, यानी सिर्फ माल ही नहीं दिया जाता, जो भी नेमत अल्लाह ताला आपको दे वो भी आप अल्लाह के रास्ते में दे सकते हैं, और अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। लैलतुल कद्र में ये दुआ पढ़नी मसनून है। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा से रिवायत है, मैंने पूछा, ये अल्लाह के रसूल, अगर मैं शबे कदर पा लूँ तो कौन सी दुआ पढ़ूँ? आपने फरमाया, कहो। आप भी कहिए साथ, अल्लाहुम्मा إنك عفو تحب العفو فاعف عني. اللهم إنك عفو تحب العفو فاعف عني. اے اللہ، تو معاف کرنے والا ہے، معاف کرنا پسند کرتا ہے، لہٰذا مجھے معاف فرما. اسے ترمذی نے روایت کیا. کیا مانگا ہے؟ صرف معافی مانگی ہے. ہم ہوتے تو کیا کہتے؟ حضرت عائشہ کو دیکھیے، اولاد کی نعمت سے محروم تھی. اللہ کے نبی نے یہ نہیں کہا کہ عائشہ بیٹا مانگ لے. ہماری عموماً دعائیں کیا ہوتی ہیں؟ بچیوں کے رشتے، اولاد کے لیے، بیٹوں کے لیے جاب، بچے، اسی میں کھو جاتے ہیں. یعنی تاک رات ہے، لیلۃ القدر ہے، جس کی ایک رات کی عبادت ہزار راتوں سے بہتر ہے، اس کے لیے کہا جا رہا ہے کہ تو آپ اس کے لیے اللہ تعالیٰ سے بخشش مانگیں، کیونکہ جس کے گناہ معاف ہو گئے نا، اس کو دنیا کی نعمتیں بھی مل جائیں گی. بعض صف ہمارے ہی کسی گناہ کی وجہ سے ہم سے دنیا کی نعمتیں چھٹی ہوتی ہیں، تو لہٰذا گناہوں کی معافی بندے کے اوپر نعمتوں کے دروازے کھول سکتی ہے. اب یہ پورا چیپٹر جو گزر گیا لیلۃ القدر کے مسائل، اس میں سے کچھ سوال ہے آپ کے پاس تو کیجیے. جی، بہت اچھا سوال ہے آپ کا، شاباش. کہ جو آخری دس دن ہیں یا تاک راتیں ہیں، پیریڈز والی خاتون کیسے نیکی کرے؟ بہت پریکٹیکل سوال ہے، مجھے خوشی ہوئی آپ کے سوال سے. اس کے بارے میں پہلی بات تو یہ ہے کہ نماز نہیں پڑھ سکتی نا، اس کے علاوہ جو کام کر سکتی ہے وہ کرے گی. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ ایک جب حج کے موقع پہ تھیں، تو آپ کو پیریڈس ہو گئے، تو وہ رونے لگیں، تو اللہ کے نبی نے یہی کہا تھا کہ بس طواف اور نماز کے علاوہ باقی سب کام کرو. تو آپ ذکر اذکار کر سکتی ہے، عورت قرآن پاک کی تلاوت کر سکتی ہے، جیسے بھی بغیر چھوئے اس کو، یا اگر کوئی کپڑا رکھ کے، وہ بات پیچھے گزر گئی. اس طرح آپ دیکھیں کہ کوئی بک پڑھی جا سکتی ہے، آپ سیرت پڑھ سکتے ہیں، آپ کوئی اور بھی کام نیکی کا کر سکتے ہیں. ہر ایک نیکی کا کام کیا جا سکتا ہے، صرف نماز نہیں ہے، بلکہ اور زیادہ میرا خیال ہے کہ موقع مل جاتے ہیں انسان کو جو عام دنوں پہ نہیں ہوتے. لیکن یہ سوچ کے اب سوتے ہی رہنا کہ نہیں میرے تو نماز چھوٹ گئی ہے، تو یہ چیز ٹھیک نہیں ہے. لیلۃ القدر کیسے پتہ چلتا ہے پا لیے؟ پہلی بات تو یہ کہ موقع پا لیا نا، اگر آپ نے تاک راتوں میں عبادت کا، تو ان شاء اللہ تعالیٰ وہ پانا ہی ہو گیا. دوسری بات ہے کہ اللہ تعالیٰ چاہے تو کسی کو نشانیاں دکھا سکتا ہے. کچھ صحیح روایات سے کچھ نشانیاں ملتی ہیں اس کی نا، مثلا ٹھنڈی ہوتی ہے یہ رات، ان یوزل ٹھنڈک ہوتی ہے اور کولنس ہوتی ہے. پھر جیسے اس رات کتے نہیں بھونکتے کیونکہ فرشتے اترتے ہیں. پھر اسی طرح اس جو سب سے میں جو جس کو فیل کرتی ہوں کہ اس سے اگلے دن جب سورج نکلتا ہے نا، تو سورج میں کرنیں نہیں ہوتی. اور اس کی بھی حکمت یہ بتائی جاتی ہے کہ اتنے فرشتے زمین پہ اترے ہوتے ہیں کہ ان کے اور سورج کے بیچ میں بیریئر آ جاتا ہے. اور دل جانتا ہے، اللہ کو پتہ ہے، دل آپ کا بتا دیتا ہے آپ کو. آپ اپنا کام کر دیں، ہر رات جاگ لیں آخری دس دن کی، ان شاء اللہ تعالیٰ پھر جو بھی ہوگی وہ آپ کو مل جائے گی. ٹھیک ہے؟ کہہ رہی ہیں کہ کیا لیلۃ القدر کو پانے کے لیے پوری رات جاگنا لازمی ہے؟ تو آپ دیکھیے کہ پوری رات جاگنا اسلام میں ہے ہی نہیں، کیونکہ یہ انسان کی فطرت کے خلاف ہے. مجھے آج کل پتہ ہے نا کہ کسی رات اگر میں نہ سو سکوں، تو پھر اس کے بعد انسان کا ایک خاص وقت گزرنے کے بعد ذہن کام نہیں کرتا. ٹھیک ہے؟ تو پوری رات نہیں جاگنا ہوتا. مسنون وہی طریقہ ہے جو آپ کو پیچھے بتایا تھا، اب بھی بتا دیتی ہوں کہ فرض پڑھیں جماعت کے ساتھ، سنتیں دو پڑھ لیں، پھر چار تراوی پڑھ لیں، دو پڑھ لیں، جتنا آپ کا دل چاہتے ہیں آپ پڑھ لیں. پڑھ کے بعد اس کے بعد آپ کچھ وقت سو جائیں، دو گھنٹے، تین، جتنا آپ سمجھتے ہیں. اور وہ سونا بھی یہ نیت کر کے سوئیں کہ اللہ اس لیے جو سو رہی ہوں کہ آخری حصے میں جاگ سکوں. انشاءاللہ سونا بھی عبادت ہے. پھر آخری حصے میں اٹھ جائیں، دو بجے، ایک بجے، جو بھی رات کا وقت ہے. پھر اس میں اپنی باقی جو رکی چھٹی ہوئی تراوی ہیں ان کو لمبا کر کے پڑھیں. یہ سو سو نفل پڑھنا اور پوری رات نفل پڑھنا ہمارے ہاں تو بڑا معروف ہے، لیکن یہ مسنون نہیں ہے. آپ اٹھیں، قرآن کھول لیں، آپ نیت کر سکتے ہیں کہ آخری دس دنوں میں قرآن پڑھوں گی. تین سپارے بنتے ہیں نا، اب اگر آپ پوری رات میں سے دو ڈھائی گھنٹے بھی گزارتے ہیں، تو آپ کثرت سے قرآن پڑھیں. کچھ قرآن تراوی میں پڑھ لیں، کچھ بیٹھ کے پڑھ لیں، جیسے بھی جو آپ کو سہولت لگے اس طریقے سے آپ پڑھیں، تو ان شاء اللہ تعالیٰ اس کی مت رخصت ہے. جی، ان کا سوال ہے کہ کیا ذکر کرنے کے لیے وضو ضروری ہے؟ تو دیکھیں، یہ تو ایسے ہی ہو گیا کہ آپ جس کو اللہ تعالیٰ کو یاد کر رہے ہیں، تو آپ کسی کو یاد کرنے سے پہلے کہیں ٹھہر جائیں ذرا، میں پہلے وضو کر کے آتی ہوں. ایسا نہیں ہے. और पीरियड्स में भी नहीं, पीरियड्स में तो वजू का वैसे ही हुक्म वैसे नहीं रहता ना, जैसे आप कर भी लेंगे तब उसी हाल में जैसे नहीं थे, ठीक है।